नमस्कार, वडावासीका सवाल बिर्तामोग एकसँग कार्यक्रममा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुता म पुष्प भराल। यो कार्यक्रम बिर्तामोड नगरपालिका वडा नम्बर एकसँगको सहकार्यमा प्रत्येक महिनाको 15 गते बिहान 7 बजे प्रसारण गर्ने गर्दछौँ। हामी बिर्तामोड वडा नम्बर एकसँग सम्बन्धित रहेर यो कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। कार्यक्रममा हामी बिर्तामोड वडा नम्बर एकमा भइरहेका गतिविधिका बारेमा हामी त्यहाँका सरकारवाला निकायका सम्बन्धित व्यक्तित्वहरूसँगको कुराकानी लिएर उपस्थित भएका हुने गर्दछौँ। आज पनि हामीले त्यस्तै एकजना व्यक्तित्वलाई लिएर उपस्थित भएका छौँ। बिर्तामोड वडा नम्बर एक तीव्र सहरीकरण भइरहेको वडामा पर्दछ। जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि यसको स्वरूप कसरी परिवर्तन भयो, यहाँ के चाहिँ भौतिक पूर्वाधारदेखि लिएर सामाजिक विकासमा यहाँका जनप्रतिनिधिले योगदान गर्न सक्नुभयो लगायतका विषयवस्तुहरू हामी चाहिँ उठाउन गर्ने गर्दछौँ। आज पनि यिनै विषयवस्तुमा प्रशासनिक काम कतिको छिटो छरितो र सहज ढङ्गलाई अगाडि बढिरहेका छन् भन्ने विषयमा पनि हामी यस विषयमा उठान गर्ने नै छौँ। विशेष त बिर्तामोड वडा नम्बर एक तीव्र सहरीकरण भएको वडामा पर्दछ, तर अव्यवस्थित चाहिँ भवन निर्माणहरूले गर्दा, अव्यवस्थित सहरीकरणले गर्दा यहाँको जनजीवन निकै नै अस्तव्यस्त बन्दै गएको अवस्था छ। साँगुरा सडकहरू रहेका छन्। मुख्य राजमार्गदेखि दायाँ बायाँका चाहिँ स्थानहरूमा पनि अहिले निकै अस्तव्यस्तता देख्न सकिन्छ। यसलाई बिस्तारै सुधार गर्नेतर्फ जनप्रतिनिधि र सम्बन्धित निकाय पनि अगाडि बढ्दै गएको अवस्था छ। सामाजिक विकृतिहरू लागु औषधदेखि लिएर हरेक कुराहरूका समस्याहरू रहँदै आएका छन्। फोहोरको व्यवस्थापनका कुराहरू पनि रहेका छन्। यिनै विषय वस्तुहरू हामी उठान गर्नेछौँ। आज बिर्तामोड वडा नम्बर एकका वडा सचिवसँग हामी विशेष कुराकानी गर्ने प्रयासमा छौँ र यतिखेर टिका अधिकारी वडा सचिव हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। टिका म्याम, स्वागत छ तपाईँलाई।
धन्यवाद सर।
यतिखेर तपाईँहरू व्यस्त पनि हुनुहुन्छ होइन? अहिले चाहिँ बजेटको कार्यान्वयनको चरणमा तपाईँहरू हुनुहुन्छ। चालु आर्थिक वर्षमा बजेट, यो चालु आर्थिक वर्षको सिलिङ बजेटको कार्यान्वयन कहिलेदेखि हुन्छ? तपाईँहरूले कस्तो तयारी गर्नुभएको छ अहिले वडामा?
हाम्रो चाहिँ अब हाम्रो बुक सार्वजनिक भइसके यता हामीले चाहिँ योजनाहरू सर्वे गर्ने अथवा प्राविधिक इस्टिमेटहरू तयार पार्ने काम सुरु गरिसकेका छौँ। अब प्राविधिक इस्टिमेट तयार पारेपछि तत्कालै सम्झौताको चरणमा जानेछौँ। अब हाम्रा योजनाहरू चाहिँ सुरु हुन थाले भनौँ न।
भनेपछि केही सम्झौताहरू पनि भइसकेका अवस्था छ?
सम्झौता अहिलेसम्म भएको छैन। अब प्राविधिक इस्टिमेट तयार भएका छन्, एक दुईवटा योजनाहरू सम्झौता गर्ने चरणमा छन्। त्यसलाई फाइनल रूप दिइसकेपछि चाहिँ हामी सम्झौता गर्छौँ। अब सधैँ चाहिँ हामीले यहाँबाट सम्झौताका लागि नगरपालिका पठाउने गर्थ्यौँ, पोहोरदेखि हामीलाई चाहिँ सेवाग्राहीलाई मार नपरोस्, यहाँबाट चाहिँ नगरपालिका धाउने फेरि वडा आउने खालका समस्याहरू नहुन् भनेर वडामै प्राविधिक पनि खटाएको छ अहिले। अनि प्राविधिक मार्फत यहाँका योजनाहरू अनुगमन गरिन्छन्, प्राविधिक इस्टिमेट तयार हुन्छ। प्राविधिक इस्टिमेट तयार भइसकेपछि उपभोक्ता समितिहरूले सम्पूर्ण प्रक्रिया पुरा गरेर वडामा नै आउनुहुन्छ। अनि वडामा हामी सम्झौता गर्छौँ, उहाँहरूलाई कार्यादेश दिने सम्पूर्ण कामहरू वडाबाटै हुन्छ र एकैचोटि काम सकेर फाइनलमा मात्रै उहाँहरूलाई चाहिँ फरफारको लागि मात्रै नगरपालिका पठाउने योजनामा यसपाल हामी कार्य अगाडि बढाउँदैछौँ र सेवाग्राहीलाई जुन खालको समस्या परेको छ त्यो समस्या चाहिँ अब नहोस् र काम छिटो छरितो होस्, एउटा कामको लागि दसौँ पटक धाउने प्रवृत्ति नहोस् भनेर हामीले चाहिँ कार्य योजना अगाडि बढाइरहेको छौँ।
अत्यन्तै राम्रो कार्य गर्दै हुनुहुँदो रहेछ। जस्तै अहिले तपाईँहरूले चालु आर्थिक वर्षमा जस्तै स्थायी सरकारको रूपमा कर्मचारीहरूलाई हेरिन्छ, बिर्तामोडवासी तपाईँ आफै पनि हो, यसपालि चाहिँ बिर्तामोड वार्ड नम्बर एकले कुन क्षेत्रमा अलि बढी फोकस गरेको छ विकास निर्माणका कार्यमा?
समग्रमा भन्दा यहाँ विगतका वर्षहरूमा र यो वर्ष पनि हामीलाई अत्याधिक हामीले चाहिँ टोल विकास संस्थासँगै योजनाहरू माग गरिरहँदाखेरि अत्याधिक योजना चाहिँ भौतिक पूर्वाधारका क्षेत्रमा माग भएर आउँछन्। त्यसमा पनि भौतिक पूर्वाधारभित्र पनि हाम्रोमा चाहिँ अब स्वास्थ्य शिक्षा प्राइभेट सेक्टरले अलिक बढी चलाइराखेको भएको हुनाले बाटोमै चाहिँ अत्याधिक योजनाहरू माग भएर आउने भएको र यहाँ अहिलेसम्मका कार्यक्रमहरू कार्यान्वयन हुने चरणमा पनि भौतिक पूर्वाधारको पनि सडकलाई नै फर्स्ट प्रायोरिटी दिएर गइएको चाहिँ छ र अहिलेसम्म पनि त्यही रहेको छ। अब यो साल हाम्रो चालु आर्थिक वर्षमा पनि भौतिक पूर्वाधारमै लगानी बेसी भएको छ होइन, अनि त्यस्तै सामाजिक क्षेत्रमा पनि बजेटिङहरू भएको छ, तर जति चाहिँ यहाँको यो माग छ त्यो चाहिँ अत्याधिक भौतिक पूर्वाधारमै लगानी गर्नुपर्छ अथवा यो चाहिँ मात्रै हो विकास भन्ने खालको यहाँका जनताहरूको कन्सेप्ट छ। विकास भनेको त भौतिक सामाजिक आर्थिक सबै पाटोलाई हेर्नुपर्ने हो, तर समग्रमा यहाँ चाहिँ के काम गरिएन भन्छ, एउटा बाटोमा अलिकति हिलो भयो अथवा अलिकति खाल्डाखुल्डी पर्यो भने त्यो चाहिँ काम भएन। अर्को आर्थिक पक्ष सामाजिक पक्ष जस्तो सुकै होस् बाटो चाहिँ राम्रो हुनु पर्यो भन्ने खालको कन्सेप्ट भएर पनि होला होइन, अत्याधिक माग चाहिँ भौतिक पूर्वाधारबाटै आउँछ।
यो तपाईँले के अनुभव गर्नुभयो, जस्तै जनप्रतिनिधिसँग काम गरेको पनि 6.5 वर्षको अवधि भएको छ तपाईँहरूको, यो बिचमा प्रशासनिक सुधार चाहिँ कस्तो देख्नु भएको छ, जस्तै सेवाग्राहीले पाउने सुविधाहरू, लाइन बस्नुपर्ने झन्झटिलो प्रथा, कागजी प्रथादेखि लिएर फाइलिङ गर्ने प्रथादेखि लिएर अहिले डिजिटल युगमा आइसकेको छ, के गर्नुभयो अलिकति प्रशासनिक सुधारका कार्य चाहिँ के पाउनु भएको छ अहिले?
पहिलाभन्दा त धेरै सुधार भएको छ, जस्तो हाम्रो पञ्जीकरणको काम सबै अनलाइन मार्फत हुन्छ होइन, त्यस्तै हाम्रो राजस्वको कामहरू सबै अनलाइन मार्फत हुन्छ, त्यस्तै गरेर यता सामाजिक सुरक्षाका कामहरू भए सबै यो पनि अनलाइन मार्फतै हुन्छ। त्यस पछाडि हाम्रा कागजी रूपमा गर्ने काम भनेको छन्, अझै पनि छन् सिफारिसका कामहरू, ती त अब हाम्रो प्रक्रिया परम्परा चलिआएको सिस्टमै त्यही छ होइन, त्यही बमोजिम हुँदै गरेका छन्। तर जस पहिलाभन्दा धेरै सहज भएको छ, सहज हुँदा हुँदै पनि एउटा वडालाई चाहिँ कामको जिम्मेवारी चाहिँ अत्याधिक धेरै थपिएको छ क्या, जस्तो अहिले थपिएको जग्गा वर्गीकरणका विषयहरू भए, यसले पनि अब वडालाई कामको चाप थपेको छ, योजना सम्झौता गर्नेदेखि यहाँको अनुगमन आदि इत्यादि वडाका योजनाहरूलाई चाहिँ 10 लाखभन्दा मुनिका योजना भनौँ न त्यो चाहिँ वडामा सम्झौता गर्ने गरेको छ, त्यसले पनि वडामा कार्यभार चाहिँ हामीलाई थपेको छ। तथापि पनि वडाबाट सञ्चालन हुने सेवाहरू चाहिँ हामीले सहज रूपमा जति सक्दो छिटो छरितो रूपमा नै सेवा चाहिँ उपलब्ध गराइरहेका छौँ हामीले।
अहिले एउटा चर्चा आएको छ बिर्ता मोडमा होइन, सामाजिक सुरक्षाका यी भत्ताहरू हामी जुन दिन्थ्यौँ त्यो नवीकरण गर्दाखेरि चाहिँ ब्याङ्कहरू र वडाको समन्वय त्यति राम्रो भएको छैन, कतिले दुःख पाएर फर्किनुपर्ने अवस्था पनि सिर्जना भएको छ, वडाले पठाउने ब्याङ्कले चाहिँ दर्तै नगरिदिने लगायतका धेरै समस्याहरू छन् भन्ने बुझिएको छ। यो सामाजिक सुरक्षाको समस्या के हो, यो नगरभरिको हो या बिर्ता मोड एकको मात्रै हो?
होइन त्यस्तो त भएको छैन त, जस्तो हामीले त यहाँ सुरुमा सामाजिक सुरक्षा जो दर्ता गर्न आउनुहुन्छ पहिलोचोटि उहाँहरूले दर्ता गरिसके पछाडि चाहिँ उहाँको पर्सनल आइडी व्यक्तिगत विवरण निकालेर हामी ब्याङ्कलाई दिन्छौँ, त्यो लिएर जानुहुन्छ उहाँहरूले, उहाँहरू खाता खोलेर आउनुहुन्छ, जम्मा जम्मी त्यति हो। अब यो साउन र भदौमा चाहिँ वार्षिक नवीकरणको कार्यक्रम चलिरहेको थियो, अब वर्ष दिनमा एकचोटि नवीकरण गर्न त वडामा आउनुपर्छ, अब त्यसैलाई झन्झटिलो मान्नुभयो तपाईँले, त्यस्तो सुन्नुभयो भने त्यो विषयवस्तु के हो स्पष्ट पार्नु पर्यो, होइन भने त्यस्तो ब्याङ्कले झन्झट दिएको कुरा त हामीलाई थाहा छैन। जस्तो अब एकजनाको पैसा अर्कोजना झिक्न जान्छु भन्दा त त्यो त झन्झट भइहाल्छ नि, त्यो त तपाईँलाई पनि थाहा छ नि त होइन, एकजनाको पैसा अर्कोजना झिक्न जान्छु त भन्नै भएन नि त, त्यो त ब्याङ्कले पनि हाम्रो सेवाग्राहीको सुरक्षा गर्नु पर्यो, उहाँहरूको बचतको सुरक्षा गर्नु पर्यो, अब त्यस्ता घटनाहरू आयो भने त्यो हामीलाई थाहा छैन, तर ब्याङ्कसँग पनि कोअर्डिनेसन भइरहेको छ, अब कहिलेकाहीँ निकासाको चाहिँ अलि ढिलो छिटो हुनसक्छ, ती विषयहरूले समस्या ल्यायो कि, त्यो चाहिँ तपाईँले स्पष्ट पारिदिनु पर्यो कुन क्षेत्रमा चाहिँ समस्या आयो।
जस्तै तपाईँहरूले चाहिँ नवीकरण गरिसकेपछि डकुमेन्ट पठाइदिने तर ब्याङ्कले चाहिँ प्रक्रिया पुगेको छैन भनेर धेरै चाहिँ वृद्ध वृद्धाहरू फर्किएको होइन, जसले सामाजिक चाहिँ सुरक्षाकै रकमहरू पाउँथे उहाँहरू फर्किनु परेको भन्ने गुनासो सुन्नमा आएको छ।
हाम्रो एक नम्बरै वडाको
नगरपालिकाको भन्दैछु, एक नम्बरको मैले प्रश्न तपाईँलाई एक नम्बरको के छ भनेर सोधिरहेको छु।
अब अरू वडामा के छ त्यो चाहिँ हाम्रो वडा वाइज काम हुन्छ, हामीले चाहिँ वडामा काम गर्नुपर्ने भएको हुनाले हाम्रो चाहिँ अब ब्याङ्कसँग पनि समन्वय भइरहन्छ, केही समस्या भयो भने हामी तत्काल फोन गरेर पनि उहाँहरूलाई समस्या समाधान गरिदिन्छौँ होइन। अब अरूतिरको समस्या हो भने चाहिँ अब त्यो के कारणले समस्या भएको, अब यहाँ चाहिँ त्यस्तो छैन, हामीले नवीकरण गरिसकेपछि सेवाग्राहीलाई कुनै चासै हुँदैन यो विषयमा, उहाँहरूलाई भत्ता निकासा भयो भनेपछि उहाँहरू ब्याङ्क जाने हो, त्योभन्दा अगाडि न उहाँले ब्याङ्क धाउनुपर्छ न वडा धाउनुपर्छ, कहीँ पनि धाउनु पर्दैन, त्यो भएको हुनाले हामीले यहाँबाट निकासा भयो तपाईँहरू लिन जानु भनेपछि आफ्नो कार्ड लिएर जानुहुन्छ, कार्बोमा चाहिँ उहाँहरूले वाता लिएर आउनुहुन्छ, त्यो त समस्याको विषय होइन नि त।
ठिक छ, अब नगरपालिकाले चालु आर्थिक वर्षमा केही कर वृद्धि गरेको थियो, त्यो समयमा केही चाहिँ करदाताहरूले कर तिरिसकेको अवस्था र फेरि कर फिर्ता लिएको अवस्थाको यो बिचको अन्यललाई अहिले समाधान भइसकेको अवस्था होला, यो बिचमा जुन अबुझ रह्यो जस्तै कर तिर्ने करदाता र चाहिँ त्यस्ता व्यक्तिहरूमा, यो अहिले कसरी समाधान भयो र अहिले चाहिँ कर लिने प्रक्रिया कसरी अगाडि बढाउनु भएको छ?
हाम्रो चाहिँ अब सदा चाहिँ पोहोर पनि एकचोटि साउनभरि आर्थिक ऐन संशोधन गरियो, फेरि दबाब आयो, फेरि त्यसलाई चाहिँ साबिकै बमोजिम गरियो, अहिले पनि असारमा आर्थिक ऐन संशोधन भयो, साउनभरि लागु भयो, भदौमा फेरि त्यो चाहिँ पुनः चाहिँ संशोधन भयो भनौँ न। यो प्रक्रियाले अगाडि बढो, अब यसमा चाहिँ एकचोटि बढाउने, अर्कोचोटि घटाउने, एकचोटि फेरि बढाउने, एकचोटि घटाउने अलिक वैज्ञानिक बनाएर लानुपर्थ्यो कि जस्तो लाग्छ। अब हामीलाई राष्ट्र परामर्श समितिमा हामीले त वडाबाट त मात्रै हाम्रा भएका संख्या र दिने सुझाव मात्रै हुन्, राष्ट्र परामर्श समितिमा त विविध क्षेत्रबाट मान्छेहरू बस्नुहुन्छ त्यहाँ होइन। अब हिजो के कारणले फेरि चाहिँ चौतर्फी गुनासो आयो अनि घटाइयो भन्ने कुराहरू आएको छ, तर वास्तवमा भन्ने हो भने अहिलेको 35% कर बढाएको थियो। यो 35% कर बढेको भनेको 2072 सालमा जुन कर कानुन रहेको थियो त्यसमा त्यसको अनुपातमा मात्रै बढेको, त्यो बिचमा कुनै पनि राष्ट्रको चाहिँ त्यो हेरफेर भएको थिएन।
हजुर,
अनि प्लस अर्को एउटा कर वृद्धि र विस्तार दुईवटा पक्ष त्यहाँ, त्यो दुई कठा समान जग्गा हुनेलाई फुल मूल्याङ्कन र त्योभन्दा बेसी जग्गा छ भने, एउटै किसिमको जग्गा छ भने त्यसको हाफ मूल्याङ्कन हुन्थ्यो अगाडि। तर यो साउनमा विस्तार भएकोमा चाहिँ अब जस्तो हाम्रो यहाँको जग्गा वर्गीकरण आदि इत्यादि सबै विषयहरूले गर्दाखेरि 10 कठासम्मलाई फुल मूल्याङ्कनमा राखेको थियो, त्यसले गर्दाखेरि जोसँग बढी सम्पत्ति छ उसको कर स्वाभाविक रूपमा बढेको हो, तर सम्पत्ति नभएको हकमा अथवा सीमित सम्पत्ति 2 कठाभन्दा मुनि हुनेहरूको हकमा चाहिँ त्यही 35% मात्रै बढेको थियो। तथापि नगरपालिकामा चाहिँ अब यसलाई संशोधन गर्नुपर्छ भन्ने उचित ठानेरै होला, फेरि पनि संशोधन गरिसकेपछि हामीले चाहिँ अहिले पुरानै दरमा चाहिँ करहरू लिइराखेका छौँ होइन। कुनै पनि अहिले चाहिँ अब भनौँ न 72 जे कायम भएको थियो त्यही करको दर चाहिँ कायम छ भनौँ न।
जस्तै बढेको कर तिरेका सेवाग्राहीहरूलाई चाहिँ तपाईँहरूले उहाँहरूको कर चाहिँ कसरी समायोजन गरिदिनुहुन्छ?
पोहोर पनि साउनमा बढेको थियो, अब त्यो साउनमा जो जसले तिर्नु भएको छ अहिले मैले पोहोर बेसी तिरेको थिएँ भनेर आएर निवेदन दिन लाउँछौँ हामी, अनि जति वृद्धि भएको छ वृद्धि भएको कर चाहिँ यो सालको करमा मिलान गरिँदैछ, समायोजन गरिँदैछ भनौँ न, उहाँ त्यस्तै भइरहेछ। र यो पटकको साउनमा पनि अत्याधिक करदाताहरूले कर तिर्नु भएको छ, बढेको कर तिर्नु भएको छ भनौँ न, त्यो चाहिँ उहाँहरूलाई पनि मार्का परेको छ। हामी कर सङ्कलन गर्ने क्षेत्रमा बस्ने मानिसहरूलाई पनि अति अप्ठ्यारो भइरहेछ क्या, किनभने साउनमा एउटा कर लगाउने, भदौमा अर्को कर लगाउने, यसले गर्दा काम गर्नलाई चाहिँ एकदमै गाह्रो भएको छ हामीलाई। यस्ता विषयहरूमा चाहिँ नगरपालिकाले बेलैमा सोचेर अगाडि बढिदिएको भए अझ प्रभावकारी हुन्थ्यो, काम गर्नलाई सहज हुन्थ्यो। तथापि अहिले वृद्धि भएको करलाई पनि आगामी आर्थिक वर्षकोमा चाहिँ उहाँहरूको कर मिलान गर्ने भनेर हामीलाई जानकारी प्राप्त भएको छ, अब त्यही बमोजिम चाहिँ उहाँहरूले बेसी तिर्नु भएको कर चाहिँ आगामी आर्थिक वर्षमा तिर्ने करमा मिलान गर्ने भन्ने कुरा आएको छ।
जस्तै यो वडाको बजेट निर्माण गर्नमा तपाईँहरूको पनि भूमिका, कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ, तपाईँहरूले धेरै अनुसन्धान अनुगमन गरेरै चाहिँ तपाईँहरूले योजनाहरू तयार गर्नुहुन्छ। यो स्वास्थ्य क्षेत्रमा चाहिँ यो भइपरि आउने, जस्तै यसपालि डेङ्गुको संक्रमण आयो होइन, कहिले चाहिँ कोभिडको संक्रमण आउँछ, यो भइपरि आउँदा स्वास्थ्य उपचारमा चाहिँ अत्यन्तै कम न्यून बजेट हुन्छ, समयमै चाहिँ वडाले नगरले त्यो काम गरिदिँदैनन् भन्ने गुनासो छ। जस्तै औषधि छिट्ने काम पनि समयमै भएको भए डेङ्गु नियन्त्रण अगाडि हुन्थ्यो, धेरैले बिरामी हुनु पर्दैन थियो भन्ने खालका, जस्तै अब कोभिडकै टाइममा पनि हामीले हेऱ्यौँ समयमै औषधि उपचारका व्यवस्थाहरू गरिएनन् भन्ने कुराहरू आउँछ। किन यो यसलाई चाहिँ अलिकति वडाले यस्ता विषयहरूमा अलिक बजेट विनियोजन गरेर समयमै खर्च गर्ने परिपाटी बसाल्न सकिन्न र म्याम?
त्यो त सकिन्छ, तर हाम्रो स्रोतको सुनिश्चितता भएर आएको हुन्छ, हामीलाई यति चाहिँ तँलाई यो क्षेत्रमा काम गर्ने गरी छुट्याइदिएको भनेर आएको हुन्छ वडालाई, र समग्रमा अर्थ परिचालन नगरबाट हुने भएको र हाम्रो नगरमा स्वास्थ्य शाखा पनि नगरमै रहेको हुनाले शाखागत रूपमा विषयगत रूपमा चाहिँ अग्रिम बजेट नगरबाट छुटिसकेको हुन्छ। तर अब वडामा आएको सीमित बजेटलाई मेरो वडाको लागि खर्च गर्छु भनेर त्यो राख्न नमिल्ने विषय चाहिँ होइन। फेरि सामाजिक क्षेत्रमा विकास गर्ने गरेर अथवा सामाजिक क्षेत्रमा लगानी गर्ने गरेर स्वास्थ्य भयो शिक्षा भयो ती आदि इत्यादि क्षेत्रहरूमा विकास गर्न चाहिँ राख्न पाइन्छ। तर के हुन्छ भने हाम्रो स्वास्थ्य नगरपालिका अन्तर्गतै छ र विषयगत शाखाको रूपमा नै स्वास्थ्यलाई रकम छुट्टिसकेपछि फेरि चाहिँ वडाबाट छुट्टै अथवा वडाबाट मात्रै गर्दाखेरि एउटा वडाले कति गर्ने एउटा वडामा गरिरहँदा अर्को वडालाई कतिको असर पर्छ ती विषयहरू पनि रहन्छन् क्या। त्यो भएर यस्ता महामारी खालका रोगमा चाहिँ अब अलिक अग्रिम अलिक छिटो चाहिँ यो सोचमा जानु एकदम तपाईँको विषयवस्तु उठाउनुभयो जुन त्यो खालको कार्यक्रमहरू लागू गर्न अलिक छिटो जाँदा चाहिँ हुन्थ्यो। तर अब त्यहाँ पनि विविध कारण होलान् के होलान् होइन छलफलका क्रम होलान् त्यसले गर्दा केही ढिलो भयो होला। तर गर्नै नहुने वडाले गर्नै सक्दैन भन्ने चाहिँ होइन तर सीमित स्रोत साधन भएको हुनाले अब त्यस्ता महामारी चलेका बेलामा अलि धेरै लगानी गर्नुपर्ने पनि हुन्छ र वडालाई छुट्याएको सीमित स्रोत चाहिँ एक खालको बजेटिङ भइसकेको हुन्छ क्या। अब भोलि डेङ्गु आउँछ आउँदैन अथवा भोलि चाहिँ कोभिड आउँछ आउँदैन भनेर अग्रिम छुट्याएको चाहिँ हुँदैन। त्यस्ता रकमहरू चाहिँ विपदमा राखेर रा, अथवा भोलि आइपर्ने घटनाहरूलाई चाहिँ त्यहाँबाट व्यवस्थापन गर्ने गरेर गर्दा चाहिँ हुन्छ। अब समग्रमा अहिले हाम्रो तपाईँले जुन विषयवस्तु उठाउनुभयो हिजो पनि नगरपालिकाबाटै भएको र आज पनि हाम्रा 10 वार्डमा चाहिँ यो डेङ्गुको स्प्रे गर्ने कामहरू अथवा मच्छरका लार्वा मार्ने कामहरू भइसकेका छ होइन। र यसपालको सदा यो 2-3 वर्ष रेगुलर औषधि हानिरहँदाखेरि हाम्रो अनुभव पनि के भयो भने यसपालको औषधि चाहिँ प्रभावकारी रहेको। हामीले फर्स्टमा पहिलो वर्ष हान्दा पनि राम्रै भएको थियो दोस्रो वर्षको उपलब्धिमूलक थिएन क्या। र यसपालको चाहिँ यो स्प्रे गराई अथवा यसले चाहिँ कतिको प्रभाव पारो भन्दा यसले चाहिँ अलिक धेरै प्रभावित भएको अथवा त्यस पछाडि मच्छरको सङ्क्रमण चाहिँ केही कम भएको भन्ने कुरा चाहिँ सबैतिरबाट सुन्नमा आएको छ होइन। यसपालि अलिक राम्रो औषधि परेछ भन्नु पर्यो। अब
जस्तै म्याम अब एउटा सबैको चासोको विषय यो जन सामाजिक विकासतर्फ तपाईँहरूले अनुदानका कार्यक्रमहरू केही आउनु छन् र केही तालिमका कार्यक्रम प्रशिक्षणका कार्यक्रमहरू आउँछन्। यी कार्यक्रमहरू चाहिँ अत्यन्तै देखावटी रूपमा मात्रै भयो बजेट सक्ने किसिमका मात्रै भए जनताले यसबाट चाहिँ जुन तपाईँहरूले जनप्रतिनिधि अथवा अपेक्षाकृत सफलता प्राप्त गर्न सकिएन भन्ने खालका गुनासा छन्। यसमा तपाईँहरूको अनुगमन तपाईँहरूको चाहिँ त्यस सामाजिक विकासको जुन त्यो शीर्षक अन्तर्गतका बजेटतर्फ चाहिँ कतिको ध्यान पुर्याउनु भएको छ र यसको प्रभावकारिताको मूल्याङ्कन कसरी गर्नुभएको छ?
होइन यो त अब सीमित स्रोतमा हामीले पनि सीमित स्रोतमै चल्नुपर्छ कि अब हाम्रामा त्यस्तो अथाह बजेट हुँदैन। मैले अघि नै भने भएका बजेट जति चाहिँ सामाजिक क्षेत्रमा छुट्याउनु भन्दा पनि बरु एउटा बाटो भन्छ बरु त्यहाँ एउटा प्लम भन्छ त्यही लगानी गरौँ न भन्ने खालको मनस्थिति चाहिँ सबैजनाको हुन्छ क्या। तथापि पनि सामाजिक क्षेत्रमा विकास गर्नुपर्छ सामाजिक क्षेत्रको विकास नभएसम्म बाटो बाटो मात्र विकास होइन भनेर हामीले पनि बजेटिङ गरेका छौँ। तर तपाईँले भन्नुभयो जस्तो चाहिँ यो चाहिँ प्रक्रियामै मात्रै अथवा यो चाहिँ एउटा बजेटै सक्ने खालको मात्रै त्यस्तो खालको चाहिँ छैन हाम्रो र त्यसरी गरे पनि छैन। हामीले अब गत वर्ष पनि अपाङ्गहरूलाई चाहिँ स्वावलम्बन बनाउने गरेर यहाँ तालिम सञ्चालन भएको थियो कुचो बनाउने तालिम उहाँहरू चाहिँ दक्ष भनेर उहाँहरूले चाहिँ आफ्नो सिपलाई चाहिँ हासिल गरेर त्यसबाट चाहिँ आय आर्जन हुने खालकै कार्यक्रम गरियो। त्यस्तै हामीले त्योभन्दा अघिल्लो पटक पनि यहाँ नारी सङ्कल्प मार्फत चाहिँ यहाँका विपन्न व्यक्तिहरूलाई चाहिँ के अरे यो ढाका बुन्ने अनि यो हाम्रो के अरे उसको धिमालहरूको जातीय पोसाक बुन्ने कार्यक्रम त्यहाँ छ उहाँहरूले त्यहाँबाट सिकेर उहाँहरू रोजगार बनिराख्नु भएको छ क्या। त्यो भएको हुनाले अब त्यस्ता भयो होला नि कतिपय ठाउँमा त्यसरी गरे होला नि तर हाम्रोमा चाहिँ अहिलेसम्म त्यसरी यो काम गरेर चाहिँ उपलब्ध भएन भन्ने खालको त्यस्तो छैन। अब त उपलब्धि हासिल गर्नु भनेको चाहिँ त्यसको आउटपुटै देखिनु मात्रै होइन जस्तो कुनै तालिम सञ्चालन हाम्रो टोल विकास संस्था कसरी सञ्चालन गर्ने त्यहाँभित्रका समस्याहरू के छन् त्यहाँभित्रको नेतृत्वलाई कस्तो खालको बनाउने भन्ने यी विषयहरू त अब आउटपुट तत्काल देखिने कुराहरू होइनन् नि त त्यो त त्यहीभित्र गरिने कुराहरू हुन् नि त। त्यो भएको हुनाले यस्ता कार्यक्रमहरू सञ्चालन गरेका छन् होइन। कतिपय ठाउँमा भयो होला नि त्यस्ता तर त्यो हाम्रो वडाको सन्दर्भमा चाहिँ हामीले अब काम गरेर त्यहाँबाट केही चाहिँ होस् केही हासिल होस् भन्ने गरेर गरेका छौँ।
अब यो जनप्रतिनिधि र कर्मचारीहरूको सहकार्यमा नवीन कार्यहरू अथवा प्रत्येक वर्ष केही न केही नयाँ कार्यक्रम दिउँ भन्ने एउटा चाहना हुन्छ, केही छ बिर्तामोड वार्ड नम्बर एकको यसपालिको अन्यभन्दा फरक योजना?
अरूभन्दा फरक त्यस्तो त केही छैन। अब हामीले विशेष गतिविधिहरूलाई चाहिँ अरू वार्डको तुलनामा अब हामीलाई लाग्छ हाम्रा गतिविधिहरूलाई चाहिँ वडावासीहरूले नजिकबाट यहाँका समस्या छन् अथवा यहाँ भइरहेछ भन्ने कुरा जानकारी लिने गरेर हामीले अलिक फरक ढङ्गका छौँ रेडियो भिजन मार्फत पनि भन्ने लाग्छ होइन। अब अरू कति सञ्चालन हुन्छ बिर्तामोड नगरपालिकामा हामीले चाहिँ यसरी नै वडामा भएका गतिविधिहरूलाई कम्तीमा वडावासीसँग चाहिँ पुगोस् यो अब यसरी योजना सञ्चालन हुँदैछन् यहाँका समस्याहरू यो छन् यहाँ चाहिँ यस्तो खालको सेवा हामी दिँदैछौँ तपाईँहरूले यो बेला त सक्नुहोस् भन्ने विषयवस्तुहरू हामी जानकारी दिइरहने गरेका छौँ होइन। त्योभन्दा थप नौलो खालको चाहिँ हामीले अब अहिले त्यस्तो प्रकृति होइन अब तिनै खेलकुदको क्षेत्र विकास गर्ने उद्देश्यले अथवा चाहिँ लक्षित वर्गहरूको उत्थान हिसाबले अनि ज्येष्ठ नागरिकहरूको सम्मान संरक्षण हामीले त्यो पनि गर्नुपर्छ होइन त्यही विषयहरूलाई राखेर अनि गरेर चाहिँ भौतिक पूर्वाधारको पनि अहिले चाहिँ भएको हाम्रो धेरै अगाडि प्लम लाका बाटाहरूमा पेभर्स लाग्दै पेभर्स लाउने कामहरू चाहिँ यो सालको कार्ययोजनामा अगाडि बढाइया छ होइन। तिनै हुन् कामहरू अब त्यस्तो छुट्टै खालको वडाले गर्ने भन्दा पनि हामी चाहिँ दैनिक काममै व्यस्त हुँदो रहेछौँ क्या वडाका नि दैनिक सेवाग्राहीले लिने सेवामै चाहिँ हामीले अत्याधिक समय खर्चिनुपर्छ। अब जनप्रतिनिधिहरूबाट त्यस्ता नयाँ सोच नयाँ विचार ल्याएर केही काम गर्न चाहनु भने हाम्रो साथ र सहयोग त सदाभर रहिरहन्छ। हामीले त जसरी भए पनि यो मेरो 10 to 5 होइन त्यो चाहिँ हो भनेर हामी पन्छी नै पाउनौँ। हामीले जुन समय पनि निकालेर सहयोग गर्ने कुराहरू छँदैछन् होइन। त्यसरी नै कार्यहरू अगाडि बढिरहेछ।
हस् अत्यन्तै व्यस्तताको बावजुद पनि समय प्रदान गर्नुभयो र एक नम्बर वडाका गतिविधिका बारेमा तमाम आदरणीय श्रोताहरूलाई जानकारी गराइदिनुभयो। यो समय प्रदान गर्नुभएकोमा यहाँलाई हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद। तपाईँले पनि वडाका गतिविधिहरू वडाका काम कारवाहीहरू वडावासीहरूलाई एउटा सुसूचित गर्ने अवसर प्रदान गरिदिनु भएकोमा म सम्पूर्ण वडाको टिम अथवा मेरो व्यक्तिगत तर्फबाट र वडा सचिवको तर्फबाट पनि तपाईँलाई धन्यवाद दिन चाहन्छु।
हस् त उहाँ हुनुहुन्थ्यो बिर्तामोड वडा नम्बर एकका वडा सचिव टिका अधिकारी। बिर्तामोड एकसँगको यो कार्यक्रम आजलाई यति नै। हामी अर्को महिनाको 15 गते पुनः यस्तै नयाँ व्यक्तित्वसँगको कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि पुष्प विदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।